أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب الله العالمين أبي القاسم محمد صلى الله عليه وسلم وعلى آله الطيبين الطاهرين سيما حجة ابن حسن الأسكري روحي وأرواح العالمين لتراب مقدمه ابتدا. قال رسول الله صلى الله عليه وسلم: من أصبح ولم يهتم بأمور المسلم فليس بمسلم. صلوات بن محمد وآل محمد. کل ہماری بات سی ایف آر کے بارے میں ہوئی، کونسل آن فارن ریلیشنز، اور ہم نے کہا کہ یہ ہم سمجھتے ہیں کہ وہ ادارہ ہے کہ جو دنیا کی اصلی اسٹیبلشمنٹ وہیں پر ہے، دنیا کی اصلی آرگنائزیشن، جو رول کرنے والی آرگنائزیشن ہم سمجھتے ہیں کہ وہ وہیں پر ہے. وہ لوگ ہیں کہ جو دنیا کے مختلف حصوں کے اندر، خطوں کے اندر آنے والی تبدیلیوں کو ڈیفائن کرتے ہیں اور اپنی مرضی کے مطابق اس کے اندر تبدیلیاں ایجاد کرتے ہیں. اور کل یہ بات عرض کی گئی کہ ان کا جو کام ہے وہ بنیادی طور پر مغربی ثقافت کے ذریعے سے انجام پاتا ہے، یعنی انہوں نے اپنے حربے کے طور پر جس چیز کو بنیادی طور پر استعمال کیا ہے وہ اپنی ثقافت ہے. یہ پہلے اپنی ثقافت کی ایک لہر چھوڑتے ہیں اور اس ثقافت کے آنے کی صورت میں ان کا جو ڈومیننس کا کام ہے، برتری حاصل کرنے کا کام ہے، وہ خود بخود ہموار ہوتا چلا جاتا ہے. بات یہ ہے کہ تھوڑا سا ان کے کام کے عملی پہلوؤں کے اوپر بھی تھوڑا سا مزید اشارہ کرتے چلتے ہیں، اور اس کے بعد اس سوال کی طرف بھی تھوڑا سا ایک اشارہ کہ یہ جو لوگ ہیں ان کے اندر یہودیوں کا کردار بہرحال کس قسم کا ہے، کس حد تک کوآرڈینیشن وغیرہ ہے یا نہیں ہے. تو اس کے بعد جناب کچھ اور باتیں بھی ہوں گی، اور پہلے اسی سے شروع کرتے ہیں. یہ جو سی ایف آر ہے یا جو کچھ بھی ہے، یا وہ استعمار کرنے والے پرانے لوگ جو انڈسٹریلسٹ کیپیٹلسٹ لوگ ہیں کہ جو جمع ہوئے اور انہوں نے دنیا کے اوپر برتری کا خواب دیکھا اور اس کو اب پورا کرنے کی کوشش کر رہے ہیں، پہلے مرحلے میں جو انہوں نے کام انجام دیا جو اس وقت سمجھ میں آتی ہے بات، وہ یہ تھا کہ تھرڈ ورلڈ کنٹریز کے جو ایک زمانے میں مستعمرہ رہے ان کے حکام کو وہ اس کلاس میں سے چنا کہ جو ان کے مطیع لوگ تھے. مثال کے طور پر اب دیکھیے کہ پاکستان تھا، جیسے کہ میں نے عرض کیا کہ پاکستان ہندوستان میں فیوڈلسٹ کلاس جو تھی وہ انہوں نے ریپلیس کی، وہ لوگ تھے جو مسلمان جاگیردار تھے 1857 کی جنگ آزادی کے بعد، ان کو ریپلیس کر دیا گیا اور ان کی جگہ ایسے لوگ آئے کہ جو خود انگریز کے نوکر شاہی کی نوکری کے پالے ہوئے تھے اور انہی کے غلامی کے اندر گرفتار تھے. فائدہ یہ ہوا کہ جب 1947 میں پاکستان بنا یا سپریشن کی باتیں بہرحال شروع ہوئیں، تو مکمل طور پر وہ کلاس کے جو انگریزوں کی غلامی کا بھرم رکھتی تھی، وہ کلاس جو ہے وہ پاکستان کے اوپر رول کر گئی. اب اس میں دو کتابیں میرے ذہن میں آ رہی ہیں، ایک ہے پاکستان کے سیاسی وٹیرے، عقیل عباس جعفری، جہاں تک مجھے یاد آتا ہے پاکستان کے سیاسی وٹیرے عقیل عباس جعفری رائٹر ہیں، بہت اچھی کتاب ہے جو انہوں نے لکھی اور اس کو ڈاکومنٹڈ لکھا، یعنی ڈاکومنٹس کے ذریعے ثابت کیا کہ یہ جو سیاسی حکام ہیں، جاگیردار ہیں، یہ کہاں سے آئے ہیں، کس طریقے سے پاکستان کے اوپر رول کیا، کون سی فیملی نے کس زمانے میں پیسہ کما کر پاکستان کے اوپر اس طریقے سے قابض ہو گئے. اور دوسری کتاب جو اس کتاب کے اسکیل پر تو نہیں ہے لیکن بہرحال ایک کتاب اچھی ہے، سیاست کے فرعون، اس نے بھی وکیل انجم، جہاں تک مجھے یاد آ رہا ہے اس کے رائٹر کا نام تھا، جس میں انہی وڈیروں کو ڈسکس کیا کہ یہ لوگ کہاں سے آئے اور کس طریقے سے پاکستان کے اوپر قابض ہو گئے. بہرحال وہ پہلی کتاب بہت اچھی کتاب ہے، پاکستان کی سیاسی وڈیر. تو پہلا کام جو میں سمجھتا ہوں ان لوگوں نے کیا، اس ورلڈ اسٹیبلشمنٹ نے کیا، وہ یہ تھا کہ رولرز کو ان لوگوں میں سے انتخاب کیا جائے کہ جو اس قسم کے لوگ تھے، بے ضمیر، جن کا اپنے قوم سے کوئی تعلق نہیں تھا، مادہ پرست، شخصیت پرست لوگ، ان کو رولر بنایا گیا. اچھا اگر یہ رولر بن جائیں تو بہت سارے ایسے کام ہیں جو خود بخود ان کی وجہ سے ہوتے چلے جائیں گے. کیوں؟ کیونکہ یہ لوگ کے جو رولر ہیں ایسے لوگ ہیں جن کا عوام سے کوئی تعلق نہیں ہے. جب عوام سے کوئی تعلق نہیں ہے تو واضح سی بات ہے کہ اپنی سیٹ کے لیے یہ قدرت کے اوپر انحصار کرنے پہ مجبور ہوتے ہیں. عوامی لیڈر جو بھی عوام سے تعلق رکھتا ہوگا، عوام میں سے نکل کے ان کا لیڈر بنے گا، وہ قدرت کے اوپر کمتر انحصار کرے گا، اپنی عوام کے اوپر زیادہ انحصار کرے گا. لہذا اگر اس کو کہیں ڈیسیشن لینا پڑے تو وہ عوام کے بلبوتے کے اوپر ڈیسیشن لے گا اور صحیح ڈیسیشن لے کر اس کو ایگزیکیوٹ کر دے گا. لیکن یہ لوگ کے جو پلے ہوئے لوگ ہوتے ہیں، یہ لوگ صرف قدرت کے اوپر منحصر ہوتے ہیں، اور اسی قدرت پہ انحصار کرنے کی وجہ سے یہ خود بخود उस वर्ल्ड एस्टेब्लिशमेंट के हाथों बिक जाते हैं। क्यों? क्योंकि उसके अलावा इनका कोई पुश्तना नहीं होता, इनकी बैक पे कोई और होता ही नहीं। तो इनको पता होता है कि अगर वर्ल्ड एडमिनिस्ट्रेशन हमसे नाराज हो गई, वो ऑर्डर हमसे नाराज हो गया, तो उसके बाद हमारी सीट खुद बखुद चली जाएगी। बेजमीर लोग होते हैं, कौम के खिलाफ फैसला करने में इनको कोई तामुल नहीं होता, सिर्फ खुद परस्त होते हैं, इनको सिर्फ अपनी जायदादों का, अपनी मिल्कियत का, अपनी कुदरत का इनको ख्याल होता है। तो खुद ब खुद वो काम जो है वो वर्ल्ड सिस्टम के लिए, वर्ल्ड एस्टेब्लिशमेंट के लिए आसान हो जाता है। दूसरा मसला एक तो ये हुक्काम की हद में, और दूसरा मसला जाहिर है इस हुक्काम के पीछे पीछे वो जो मुल्क को चलाने वाले लोग हैं, जिसको हम लोग आजकल ब्यूरोक्रेसी कहते हैं, वो ब्यूरोक्रेसी में खुद ब खुद उस किस्म के लोग आना शुरू हो जाते हैं जो सिफारिशों के जरिए से और मुख्तलिफ जरियों से आते हैं, कि जो किसी वर्ल्ड एस्टेब्लिशमेंट की तरह मानने वाले होते हैं, उन्हीं के चेले चांटे वो मुल्क के ऊपर जो है वो आहिस्ता आहिस्ता काबिज होना शुरू हो जाते हैं। अब अपने मुल्क की तारीख को अगर देखें तो ये चीजें बहुत साफ साफ होकर नजर आती हैं। पहले भी मैंने आपसे अर्ज किया था एक किताब कुदरतुल्ला शाहब राइटर की शहाबनामा की, उसका आप मुताला कीजिए, तो आप देखेंगे खुद ब खुद हमें नजर आना शुरू हो जाता है कि किस तरीके से वो लोग जो बेजमीर लोग होते हैं वो बेजमीरों ही को जो है ऑफिस के अंदर लेके आते हैं, वजारतें भी उन्हीं की सुपुर्द करते हैं, खुद ब खुद सेटअप जो है वो इन्हीं बिके हुए लोगों के हाथ में आना शुरू हो जाता है। जाहिर जब ये बिके हुए लोग आते हैं तो इनके पास जो हरबे होते हैं वो तमाम तरह हरबे इस्तेमाल करते हैं अपनी खुद पसंदी के लिए, लिहाजा रिश्वतों का बाप गर्म हो जाता है, रिश्वतें आम होना शुरू हो जाती हैं और मुल्क जो है वो तबाही की तरफ चला जाता है। इस आलम में जब ये लोग खुद पैसे की तलब कर रहे होते हैं और मुल्क से लूट खसूट में मशगूल होते हैं, तो इसी तरीके से ये लोग कर्जे भी वसूल करते हैं, कि जैसे कि हमारे मुल्क के अंदर हुआ, अरबों डॉलर के कर्जे लिए गए जिनका कुछ पता नहीं चला कि वो कर्जे कहाँ खर्च हो गए, मेरी और आपकी लिविंग स्टैंडर्ड के ऊपर कोई असर नहीं पड़ा। एक बहुत छोटा सा वाक्य है, अय्यूब खान के जमाने में पाकिस्तान ने मैसिव जो लोन्स लिए उस जमाने में शुरू किया, तो एक साहब जर्नलिस्ट, मैं तो पीपीपी के लेकिन बहरहाल आदमी अच्छे हैं, सलामत अली जैदी साहब इस्लामाबाद में होते हैं, तो वो उस जमाने में डॉन में लिखा करते थे, उन्होंने जो अय्यूब खान का ट्रेड मिनिस्टर था वो कहने लगा कि मैं इतने कर्जे लेके आया, ये है वो है, उन्होंने लेता है तो किसानों की खास जहनीत जो है वो शो करती है। उसने कहा कि आपको पता है कि मैंने कर्जे कितनी मुद्दत के लिए लिए? कहने लगे नहीं, कहने लगे कि ये कर्जे मैंने लिए 25 से 30 साल के लिए, उस वक्त तक मैं और आप मर चुके होंगे, छोड़िए उसकी फिक्र ना कीजिए, अभी को देखिए। तो सलामत साहब ने उससे कहा कि भाई मसला ये है कि जब मैं अपने घर में कोई कर्जा ले रहा होता हूँ तो मैं ये सोच रहा होता हूँ कि मैं सख्ती गुजार दूं, मेरी औलादें अच्छी तरीके से रहें, आप मुझे उल्टा सबक दिखाना चाह रहे हैं कि हम खा पी के मर जाएं और उसके बाद जो हमारी औलादें आए वो हमारे इन बड़े बड़े कर्जों को चुकाने के लिए इंटरेस्ट के साथ तैयार बैठे हो जाएं। ये वो खास जहनीत है जो पाकिस्तान के हुक्मरानों की है कि लंबी मुद्दत के कर्जे लो, जितना भी लेना है लो, क्यों? क्योंकि जब वो लंबी मुद्दत की मुद्दत पहुंचेगी तो मैं और तुम जा चुके होंगे, लिहाजा हमें कोई सरोकार नहीं है कि वो लेने वाला देने वाला क्या करेगा फिर हमारे मुल्क के साथ। ये इस कदम की जहनीत जिसने हमारे मुल्क को यहाँ पर पहुंचा दिया। अच्छा, इसके साथ साथ मादी बेराहरवी जो कौम के अंदर आ जाती है, इन लोगों के जैसे ही कल्चरल इन्वेड होता है तो उसके बाद खुद ब खुद कनाअत, फिदाकारी, कुर्बानी, जज्बात ये सब खत्म होना शुरू हो जाते हैं। मादी खुद परस्ती आती है, इंसान सिर्फ पैसे के पीछे दौड़ना शुरू कर देता है, जैसे ही सिर्फ पैसे के पीछे दौड़ना शुरू करता है तो जाहिर है उसके बाद उसके अंदर इंसानियत खत्म होना शुरू हो जाती है और आहिस्ता आहिस्ता वही मैकेनिकल पुर्जा बन जाता है जिसकी जगह फिट होती है, उनको मालूम होता है कि इसको कितना ग्रीस डालेंगे तो कितनी देर चलेगा, क्या करेंगे तो रुकेगा, क्या करें तो भागेगा, क्या करेंगे तो दौड़ेगा, वही जो पैटर्न मैकेनिकल पैटर्न सोसाइटी के ऊपर आ जाता है जिसको कंट्रोल करना जो है वो बाएं हाथ का खेल बन जाता है। लिहाजा अब आप मसा हमारी सोसाइटी है, ये शायद सकाफत वाली बात में भी हमारी बात हुई थी कि इस वक्त इस सोसाइटी के किसी भी पैटर्न को चेंज करना उनके लिए इंतहाई आसान काम है। यानी अगर वो चाहते हैं कि आप मैं और आप इस वक्त जो पैंट्स पहन रहे हैं उनके पांचे थोड़े सुखड़े हुए हैं, थोड़े छोटे हैं, अगर वो चाहेंगे इनको बड़ा कर दें कोई प्रॉब्लम नहीं है, वो मेरे ख्याल में निहायत आसानी के साथ बगैर कोई ज्यादा पैसा खर्च किए वो ये काम बहुत आराम से करवा सकते हैं। या मैं और आप इस वक्त जरा छोटे कॉलर की कमीजें पहन रहे हैं, वो चाह रहे हैं कि बड़े कॉलर की पहने, कोई मसला नहीं। मांग मैं और आप यहां से निकाल रहे हैं, वो चाहेंगे बीच से निकालें। यानी मैं आपसे कह रहा हूँ इतनी छोटी छोटी चीजों को भी वो मिनटों में कंट्रोल कर सकते हैं, बड़ी चीजों को तो छोड़ दीजिए जिसको उनके लिए कंट्रोल करना कोई प्रॉब्लम नहीं है। क्या वजह है? पैटर्न सारे बने हुए, उनको पता है कि किस पुर्जे को हिलाएंगे तो आखिर तक ये सेट जो है वो खुद ब खुद हिलता चला जाएगा। पहले भी मैं मिसाल के तौर पर आपसे अर्ज कर चुका हूँ, एक खेल होता है डोमिनो नाम करके, उसमें गोटियां होती हैं ब्लॉक्स ब्लॉक्स से, और वो ब्लॉक्स रखे हुए होते हैं इस तरह से गोल दायरों में रखे होते हैं बहरहाल, कि अगर एक को आपने क्लिक किया, एक आपने ब्लॉक गिराया तो वो ब्लॉक दूसरे पे गिरेगा, दूसरा तीसरे पे गिरेगा और वो सैकड़ों ब्लॉक्स जो गोल गोल चौकोर चौकोर घूम घूम के रखे हुए होते हैं वो सब गिरना शुरू हो जाते हैं। इस वक्त आलम यह है कि दुनिया में डोमिनो का खेल उनके लिए बिल्कुल सर्टेन तरीके से बना हुआ है, उनको मालूम है कि किस गोटी को स्ट्राइक करेंगे, कितने ब्लॉक्स गिर जाएंगे, कितने ब्लॉक्स खड़े रहेंगे, दूसरे जो बाकी ब्लॉक्स हैं उनको गिराने के लिए उनको कितनी गोटियां और गिरानी पड़ेंगी, सब कुछ उनके लिए क्लियर है। तो इस तरीके से उनका काम जो है वो इंतहाई आसानी से अंजाम पाता है। बदतरीन चीज जिसके बाद वो कौम के ऊपर कब्जा करना उनके लिए कोई मुश्किल नहीं रहती वो ये कि हम एक इस तरह इस्तेमाल करते हैं कौम के अंदर खुद बेगानगी, खुद बेगानगी, अपने आप से बेगाना हो जाना, अपने आप से नाशना हो जाना, जिसको एलिनेशन कहते हैं। कौम एलिनेटेड हो जाती है, अपने आप से बेगाना हो जाती है। क्या इसकी अलामत होती है? इसकी अलामत ये होती है कि अपनी तमाम चीजों को हकीर समझती है और दूसरे वाले की तमाम चीजों को अफजल समझना शुरू हो जाती है। ये एलिनेशन जब आ जाता है तो फिर हर काम बहुत आसान है, बिल्कुल सादा सी बात है, बहुत सादा सी बात। मैकडोनल्ड ने लाहौर के अंदर एक ब्रांच खोली, पहले चार घंटे में, डॉन ने लिखा था, पहले चार घंटे में 12,000 कस्टमर्स ने उसको विजिट किया, यानी फी घंटा 3,000। सर्व हो पाए या नहीं हो पाए इससे कोई काम नहीं है। तो आप ये क्यों ऐसा हुआ, क्या किया इन्होंने कि जो इतने लोग आ गए? सिर्फ नाम, मैकडोनल्ड का नाम कि जो पूरी दुनिया के ऊपर छाया हुआ है। सेम केस KFC के अंदर है, सेम केस के ब्रांच दुनिया के ऊपर छाए हुए और हम एलिनेटेड हैं, हम अपने आप से बेगाना हुए हैं। लिहाजा हम ये जाने और सोचे बगैर कि इसमें और दूसरी चीज में क्या फर्क है, हम वही इस्तेमाल करेंगे जो उनकी होगी। कपड़ों के यही मसला, जूतों के अंदर यही मसला, गाड़ी के अंदर यही मसला, लिविंग स्टाइल के अंदर यही मसला, हर चीज के अंदर यही प्रॉब्लम। अलबत्ता बात जगह टेक्निकल गैप्स भी है, टेक्नोलॉजी का गैप भी है, इसमें हम अच्छी टेक्नोलॉजी को अडॉप्ट करना चाहेंगे, लेकिन बहुत सारी जगहों पे कोई टेक्नोलॉजी का गैप नहीं है, कोई मसलन हाइजेनिक मसला नहीं है, लेकिन सिर्फ मसला ये है कि हम एलिनेटेड हैं और हमारे लिए जो फॉरनर है वो जो है वो बेस्ट समझा जाएगा। भारत ऐसी सूरत में क्या होता है कि मुल्क के अंदर अफरा तफरी हो जाती है, मुल्क के अंदर अफरा तफरी होने के बाद खुद ब खुद हाकिमियत जो है वो इन्हीं लोगों के अंदर मुंतकिल हो जाती है। मिसाल के तौर पर बहुत आसान सा एक काम फॉरेन इन्वेस्टमेंट है, वो चीज जिसके लिए हमारे हुक्मरान मरे जा रहे हैं। और मुसीबत एक अजीब, हमारी पॉलिटिकल साइंस के प्रोफेसर हुआ करते थे, खुद कम्युनिस्ट थे, खुदा तक को नहीं मानते थे, लेकिन आदमी बड़ा क्लास करते और वो यानी मसाइल को समझने वाले थे। कहने लगे इस वक्त फॉरेन इन्वेस्टमेंट कोई शक नहीं है कि इससे बड़ी तबाही कोई नहीं हो सकती, लेकिन इसमें भी कोई शक नहीं है कि हर आदमी चाहेगा कि उसके मुल्क के अंदर ये हो। उन्होंने इस तरीके से गेम बना दिया है कि अब हर मुल्क की ख्वाहिश होगी कि फॉरेन इन्वेस्टमेंट उसके मुल्क के अंदर हो जाए। आप अपना किसी भी दिन का अखबार उठा के देख लीजिए, इकोनॉमिक्स का पेज, उसके ऊपर गवर्नमेंट हमारी मर रही होगी कि कोई आगे कुछ एक पैसे जो है वो यहाँ पर लगा जाए, जबकि सबको पता है कि इसकी तबाहियां जो होंगी हम उसको नहीं संभाल पाएंगे, वो हमारे हाथ से खारिज हो जाएगा, हमारी कौम उसके अंदर तबाह हो जाएगी। लेकिन ये कि फिलहाल नाकाबले इस्तेनाब की हद में उसको पहुंचा दिया गया। बहरहाल ये उनका इकोनॉमिकल पॉलिटिकल सिस्टम है जिसको वो अपने कल्चर के जरिए से इस्तेमाल करते हैं, पूरी दुनिया के ऊपर कब्जा करते हैं। अच्छा, एक जो है उसके बाद एक मसला था कि इनका यहूदियों के साथ जो है वो क्या कोऑर्डिनेशन है, नहीं है, इनके सेटअप की, उनके सेटअप में यहूदियों के साथ सेटअप में कोई क्या चक्कर है, कुछ मिले हुए या नहीं मिले हुए। मैं शुरू से जाना चाहूंगा, यानी अगर आपको याद हो हमने शुरू किया था सीसिल रोडेस से, उसने जो मुस्तामरों का सबसे समझ लें फादर था, उसने ये तरकीब सबसे पहले दी कि हम लोग दुनिया के ऊपर कब्जा करें, और वो जो उसने स्कीम्स बनाई, जो अपनी कार्रवाइयां की, यहां तक कि ये लोग CFR और रॉयल इंस्टीट्यूट ऑफ इंटरनेशनल अफेयर्स तक पहुंच गए थे। 1891 में इसने वो एसोसिएशन बनाई, जो सीक्रेट एसोसिएशन, मैंने जिसको राउंड टेबल कहा, बुक्स के अंदर है उसका नाम, 1891 में। 1897 में, बुरा नहीं कि इसको वहां पर लिखा जाए, में सिसिल रोडेस ने वो बनाया राउंड टेबल। 1897 में एक इवेंट हुआ जिसको हम फर्स्ट जूस कॉन्फ्रेंस कहते हैं। स्विट्जरलैंड में एक शहर है जिसको बासू
لکھا جاتا ہے لیکن پڑھا بال جاتا ہے, بال نامی کہہ رہے جس کو گھر لوگ سمجھتے ہیں بات ہوئے. وہاں پر ہوا, اس کے کروانے کا نام والے کا نام تھا جس کو آرگنائز کرا تھا تھیوڈو ہرٹزل, ایک لائر تھا, وکیل تھا جس نے یہ کام کروایا تھا. اس نے وہاں پر جیوز کو جمع کیا اور پہلی دفعہ ان کے اندر یہودی حکومت کا تصور پیش کیا. ایک قرارداد پاس ہوئی, 6 رکنی قرارداد, اس میں اندر پہلی دفعہ تھیوڈو ہرٹزل نے یہودی حکومت کا تصور پیش کیا. اور اس کے ساتھ ایک کتابچہ بھی اس نے لکھا تھا, اس کتابچے کی کاپیز ابھی بھی دنیا کے اندر موجود ہیں, کتاب خانوں کے اندر رکھی ہوئی. وہاں پر جب اس نے تصور پیش کیا تو اس سے یہ پوچھا گیا کہ آپ یہ کام کریں گے کیسے, دنیا کیسے ہماری حکومت کو قبول کرے گی. تو اس نے جواب دیا وہ یہ کہ میں یہ کام ان بھائیوں کے ذریعے سے کروں گا جنہوں نے دنیا کے اوپر استعماری کام انجام دیے. ان کو پتا ہے کہ کسی ملک کے اوپر قبضہ کرنا کتنا آسان ہے, اور ان کو اس کے طریقے جو ہیں وہ سب پتا ہے. ظاہر ہے جو تھیوڈو ہرٹزل جن لوگوں سے ملا ان میں سر فہرست خود سیسل روڈس تھا. سب سے پہلے ان سے جا کے ملا, اس سے جا کے ملا اور اس سے مدد بھی اپنی, اور اس کے بعد جس نے بھی کاروائی جیوز فیڈریشن نے کی وہ سیسل روڈس کی کوآپریشن کے ساتھ کی, کوآرڈینیشن کے ساتھ انجام پائی. اب یہ ہے کہ آیا سی ایف آر کے اندر یہودی ہیں یا نہیں ہیں, یقینی بات ہے بھرے پڑے یہودی اس کے اندر. اور کیا کہا جائے, دو نظریے ہم بنا سکتے ہیں جن کے اندر بہت فرق نہیں ہے, ملتے جلتے نظریے لیکن بہرحال دو ہیں. پہلی بات ہم یہ کہیں کہ جوز فیڈریشن نے سیسل روڈس کی مدد سے پیسے والوں کو استعمال کیا اور یہودیت نے پیسے والوں کو استعمال کر لیا. یعنی ہم اس طریقے سے کہیں یہودیت نہیں بلکہ صہیونزم کہنا چاہیے, یہودیت اور صہیونزم کے اندر فرق ہے. صہیونزم نے پیسے والوں کو استعمال کیا, ان کو دنیا کے سامنے رکھا, ساری تباہیاں ان کے نام پر آئیں اور بینیفٹ صہیونزم لے گیا. یا تو ہم اس طریقے سے کہیں یا ہم الٹا کر دیں بالکل, بجے کہ سرمایہ دار جو تھے دنیا کے, چاہے وہ یہودی چاہے وہ غیر یہودی, مثلا خود راکفیلر عیسائی خاندان کا ہے, ان لوگوں نے دنیا کے اوپر قبضہ کرنا چاہا اور صہیونزم کو استعمال کیا کیونکہ انہوں نے دیکھا کہ صہیونزم نے بہت سارے بینیفٹ ان کو پہنچا سکتے تھے. کچھ نہیں معلوم کہ اصل سچویشن کیا رہی, آیا سرمایہ دار اصل ہیں چاہے یہودیوں غیر یہودیوں اور انہوں نے صہیونزم کی مدد سے اپنے کاموں کو حل کیا, یا ان کے نہیں صہیونزم اصل ہے اور اس نے سرمایہ داروں کو استعمال کیا. اب تک جو میں سمجھ پایا ہوں وہ یہ ہے کہ سرمایہ داروں نے صہیونزم کو استعمال کیا, میں اب تک اس طرح سے سمجھ پایا. لیکن کسی بھی اسکالر سے سوال کرتا ہوں وہ دوسری والی بات کہتا ہے. یعنی جتنے بھی بڑے اسکالرز ہیں ان سے اگر میں پوچھتا ہوں کہ ان کے بارے میں ان کے ذہن میں کیا ہے تو وہ یہ کہتے ہیں کہ نہیں صہیونزم اصلی ہے, اس نے ان سرمایہ داروں کو استعمال کیا. جبکہ میں یہ سمجھ پا رہا ہوں کہ نہیں, سرمایہ دار اصلی ہیں چاہے یہودیوں چاہے غیر یہودی, ان لوگوں نے ان یہودیوں کو بیوقوف بنایا ہے اور ان کے ذریعے سے پوری دنیا کے اوپر قبضہ حاصل کیا. بہرحال اس میں کوئی شک نہیں ہے کہ چاہے آپ یہ کہیں کہ یہودی اصل ہیں چاہے آپ یہ کہیں کہ سرمایہ دار اصل ہیں, طریقہ کار یہی ہے اور دونوں کے نتیجے میں صہیونزم کو فروغ حاصل ہوا, چاہے وہ سرمایہ دار اصل رہے چاہے خود صہیونزم جو ہیں وہ اصل رہے. مثلاً ایک بہت سادہ سی بات یہ ہے کہ آج تک سی ایف آر نے کوئی ایسا ایک پروگرام بھی پیش نہیں کیا جو اسرائیل کے خلاف گیا ہو. آج تک کبھی سی ایف آر نے کوئی ایسا پروگرام پیش نہیں کیا جو اسرائیل کے خلاف گیا ہو, بلکہ کچھ شواہد ایسے ہیں کہ اصل سی ایف آر نے اب تک جو کچھ بھی کیا وہ اسرائیل کی حمایت ہی میں کیا. تو یہ ہے کہ بہرحال اس نظریے اس بحث میں پڑھنے کی فی الحال ہمارے پاس کوئی گنجائش نہیں ہے. مثلا چاہے ہم اس کو کہیں یا نہ کہیں لیکن ایک بات یقینی ہے وہ یہ کہ امریکہ میں یہودی جو چاہتے ہیں وہ کر گزرتے ہیں, چاہے وہ سی ایف آر کے ذریعے سے چاہتے ہوں چاہے کسی اور ادارے کے ذریعے سے چاہتے ہوں. مثلا ایک ادارہ میرے خیال میں سارے فہرست ہے امریکہ کے اندر یہودیوں کے مفادات کی دفاع کرنے میں, یہودیوں کے انٹرسٹ کو دفاع کرنے میں ایک ادارہ میرے خیال میں سارے فہرست ہے. اس کے تحت سینکڑوں یہودی ادارے جو کام کر رہے ہیں اس ایک ادارے کے تحت. کل انشاءاللہ آپ کو کچھ ہم نے فوٹو کاپیز کا بندوبست کیا, کل انشاءاللہ آپ کو تمام وہ چیزیں مل جائیں گی جس میں سی ایف آر کے انسٹیٹیوٹ کی ایک فوٹو کاپی ہے, ایک فورن افیئرز جو ان کا میگزین ہے جس کو میں نے کہا کہ اس کو پالیٹکس کی بائبل کہا جاتا ہے, اس کا آپ کو ایڈورٹیزمنٹ ٹائپ کا ایک مل جائے گا. خود یہ ادارہ جس کے بارے میں آپ سرچ کر رہا ہوں اس کا نام ہے ایپو. یہ ادارہ ہے صاحب, اس ادارے کا نام ہے اے آئی ٹی اے سی، امریکن اسرائیل پبلک افیئرز سی کمیٹی، امریکن اسرائیل پبلک افیئرز کمیٹی، اس کا بھی ایک پیپر آپ کو مل جائے گا سر. تو یہ لوگ بھی سارے فہرست ہیں اور ان کی اپنی کارروائیاں ہیں، جس طریقے سے یہ لوگ چاہتے ہیں پاس کرواتے ہیں. جتنے بھی بلز امریکہ کے اندر پاس ہوتے ہیں، امریکہ کی چاہے وہ کانگریس یعنی لوور ہاؤس میں ہو چاہے وہ اپر ہاؤس کے اندر ہو، ان کی مرضی کے مطابق ہی پاس ہوتے ہیں. آج تک کبھی ان سے کوئی بچ نہیں سکا. بہرحال اب اس مسئلے سے بھی باہر آتے ہیں اور یہ دیکھتے ہیں کہ ایک اور مسئلہ آپ کے سامنے کہنا چاہوں گا، وہ یہ کہ آپ تھنک ٹینک جو ان کے ہیں، کل اس کی بھی ایک چھوٹی سی لسٹ آپ کو مل جائے گی فوٹو کاپی کی صورت میں. ان کی کچھ تھنک ٹینکس ہیں، کل میں نے بتایا تھا کہ سی ایف آر نے اپنے اطراف میں کچھ ادارے جمع کیے ہوئے ہیں یونیورسٹیوں سے اور مختلف ادارے ہیں کہ جو سی ایف آر کے لیے تھنک ٹینک کا کام انجام دیتے ہیں، جو بھی اس میں سوچنے بچارنے کا کام ہے، پالیسی میکنگ کا کام ہے، وہ ادارے اس کے لیے انجام دیتے ہیں. ان کا رول کیا ہے؟ کل میں نے آپ کو ایک مثال دی تھی کہ کراچی یونیورسٹی میں کس طریقے سے انہوں نے سیمینار کروایا اور وہ ساری رپورٹس انہوں نے استعمال کی. اب ان کا ایک عجیب و غریب کام ہے کہ جس میں وہ دنیا پہ قبضہ کرنے کے اندر ایک بہت بنیادی کام انہوں نے انجام دیا. مجھے کہ دنیا کی تمام علمی محافل کے اوپر ان کی گرفت ہو گئی، دنیا کے تمام علمی محفلوں کے اوپر ان کی گرفت ہے. دنیا کا کوئی بھی ایسا ادارہ اٹھا کے دیکھ لیجئے، علمی ادارہ جس کو ہم کہتے ہیں انٹلیکچوئل گیدرنگز، ان تمام کے اندر یہ ڈومیننٹ ہیں. اب کیا ہوتا ہے، یہ پہلے ایک سیاست بناتے ہیں، اس سیاست کو جب امپلیمنٹ کرنے لگتے ہیں تو پہلے تھیوریز کے ذریعے ثابت کرتے ہیں کہ ایسے ہی ہونا چاہیے. تو خود بخود چاہے انٹلیکچوئل ہو یا نان انٹلیکچوئل ہو، وہ خود بخود ان کے دام میں پھنس جاتا ہے اور وہی کچھ کرنا شروع کر دیتا ہے جو یہ چاہ رہے ہوتے ہیں. مثال، تین مثالیں میں نے یہاں پر لکھی ہیں. سب سے اہم مثال اس کی سر جنگ ہے. یہ جو کولڈ وار ہوئی، میرے خیال میں ایک ڈھکوسلا سے زیادہ نہیں تھی. یہ جو امریکہ اور رشیا کے درمیان جنگ ہوئی، یہ ایک ڈھکوسلا تھی، یہ ایک فریب تھا جو انہوں نے دنیا کو دیا. اس میں ان کی بہت ساری مصلحتیں تھیں، لیکن کیا کہ اس کو علمی طریقے سے ثابت کر کے دیا. یہ ایک فریب دنیا کو دیا، لیکن علمی طریقے سے اس کو ثابت کیا. پہلے کمیونزم بنایا، ایسا کمیونزم بنایا کہ جس میں بظاہر سرمایہ داروں کے ساتھ مکمل ٹکر تھی اور کوئی توافق کی گنجائش نہیں تھی. عجیب بات یہ ہے کہ سرمایہ داری اور کمیونزم کے اندر توافق کی نظریاتی سطح پر کوئی گنجائش نہیں تھی، اور وہ جو امریکہ کے بڑے بڑے سرمایہ دار تھے وہ سب کے سب کمیونسٹ تھے. سب نہ بھی کہو تو بڑے بڑے سرمایہ دار راکی فیلر جیسے لوگ، یہ لوگ سوشلسٹ کہتے تھے ہمیں آپ کو، یہ لوگ سوشلسٹ کمیونسٹ کہا کرتے تھے. کیوں بھائی؟ یعنی بالکل ایسے ہے کہ میں ایک نظریہ بناتا ہوں جس کا پہلا کام میری موت ہے اور میں اس کا دفاع بھی کر رہا ہوں. یعنی رشیا کو جب بھی بڑی مقدار میں پیسے کی ضرورت ہوئی، اور انہی لوگوں نے اس کو پیسہ فراہم کیا. رشیا کے اندر انڈسٹریز جو لگاتے تھے وہ انہی لوگوں کے پیسے سے لگتی تھی، اور وہ جو رشیا چل رہا تھا وہ سوشلزم کے نظریے پہ چل رہا تھا، جس کا اصلی مقصد اسی سرمایہ دارانہ انہی سرمایہ دارانہ لوگوں کے خلاف جو ہے وہ کام کرنا تھا. تو اس کو علمی طریقے سے انہوں نے ثابت کیا. اب آپ یہ ہے کہ دنیا میں کہیں پر بھی، مطلب میں جو آپ سے بات کہہ رہا ہوں، یہ کسی بھی پڑھے لکھے آدمی کے سامنے کہوں تو وہ کہے گا کہ یار یہ مولانا صاحب کچھ ہو گیا ان کو. کیوں؟ کیونکہ یہ ایک ایسی حقیقت کا انکار کر رہے ہیں جو 50 سال تک لوگوں نے قبول کی تھی، لیکن مسئلہ یہ کہ دھوکہ تھا. 50 سال تک دھوکہ دیا، اس سے زیادہ کچھ نہیں تھا. کیوں؟ کیونکہ تمام شواہد اس کے خلاف ہیں. بنانے میں سرمایہ دار ہیں، بچانے میں سرمایہ دار ہیں، دوستیاں ساری سرمایہ داروں کی ہیں. تو پھر ہم کیسے کہیں کہ وہ کمیونزم واقعی کمیونزم تھا؟ لیکن کیا کہ علمی طریقے سے ثابت کیا ان کے پاس. جیسے کہ میں نے آپ سے کہا، فورن افیئرز رسالہ سب سے بڑا رسالہ ہے، یہ دنیا میں پولیٹکس کی بائبل ہے. اس میں آپ ایک آرٹیکل لکھ دیجئے، پوری دنیا میں لوگ خود بخود وہی دہرائیں گے جو فورن افیئرز کے اندر لکھا ہوا ہوگا. دوسری مثال اسی سلسلے میں آپ کے سامنے دیتا ہوں. 3 سال پہلے تقریباً جناب ایک آرٹیکل لکھا گیا، 3 سال پہلے ایک آرٹیکل لکھا، ایک رائٹر ہے ساموئل پی ہنٹنگٹن. ساموئل پی ہنٹنگٹن، اس نے بہت کتابیں لکھی ہیں، پولیٹیکل ڈیولپمنٹ میں بہت بڑا کام انجام دیا ہے، بہت ساری کتابیں ان کی. ان کی بہت اہم کتاب تھی پولیٹیکل آرڈر ان دا چینجنگ سوسائٹیز، اس طرح کر کے نام تھا اس کا. انہوں نے ایک آرٹیکل لکھا جس کا نام رکھا کلیش آف سیولائزیشن، فورن افیئرز کے اندر چھپا. آرٹیکل فورن افیئر کے اندر چھپ گیا، اس کا مطلب یہ کہ پوری دنیا کے اندر خود بخود پھیل گیا. 3 سال پہلے جب میں پاکستان آیا، جہاں کہیں انٹلیکچوئلس کے پاس بیٹھتے تھے، وہ جو پہلی بات اپنے منہ سے نکالتا تھا انٹرنیشنل پالیٹکس میں، وہ وہی کلیش آف سیولائزیشن تھا. थीम क्या था इस आर्टिकल का? इस आर्टिकल का थीम यह था कि अब जंगों का काम खत्म हो चुका है, अब सिविलाइजेशन हैं जो एक दूसरे के साथ टकराएंगी, तहजीबें हैं जो एक दूसरे के साथ टकराएंगी। और कौन कौन सी दो तहजीबें टकराएंगी? कहा कि जनाब एक वेस्टर्न कल्चर है और सामने उसकी इस्लामिक कल्चर है, इन दोनों तहजीबों ने टकराना। इल्मी तरीके से साबित कर दिया कि अब हमें जिसका मुकाबला करना है वो कम्युनिज्म नहीं है बल्कि अब इस्लाम है जिसका हमें मुकाबला करना है। अच्छा, और कल्चर्स क्या करेंगी? उन्होंने कहा कि अगर कोई और कल्चर है जो स्ट्रांग काम कर सकती है तो वो चाइनीज कल्चर है, जिसको अपनी इस तरह कन्फ्यूशियस कल्चर का। उन्होंने कहा कि वो जो सिविलाइजेशन कन्फ्यूशियस सिविलाइजेशन है वो जिस किसी का साथ दे देगी वो जीत जाएगा, लिहाजा अमरीका के लिए मस्त है कि वो चाइना का साथ दे, चाइना को अपने साथ मिला के रखे। मैं कल आपसे कह रहा था कि ये रिचर्ड निक्सन और हेनरी किसिंजर की फिक्र थी कि चाइना को खामोश करके रखो, क्योंकि अगर ये उठ गया तो मुसीबत हो जाएगी। इल्मी लिहाज से उसने साबित करके दिखा दिया कि जनाब आपको चाइना का साथ देना पड़ेगा। अब कोई कहे भाई ये पॉलिसी मैटर है, क्या नहीं पॉलिसी मैटर नहीं, ये तो इंटेलेक्चुअल मैटर है, ये तो इल्मी लिहाज से साबित हो गया है कि यही करना है। पूरी दुनिया फॉरन अफेयर्स के अंदर लिखा हुआ है, सारी दुनिया उसके सामने तस्लीम है कि यही होगा और यही करना है। इसी तरीके से पाकिस्तान ने कर्ज लिया, अब कर्जों के जाल में हम फंसे हुए हैं, यानी इस वक्त मालूम नहीं, जो अब तक मसलन रफली कैलकुलेट करें 1.8 ट्रिलियन डॉलर यानी 1,800 अरब डॉलर तीसरी दुनिया के कर्जे बनते हैं तकरीबन, यानी पूरे तीसरी दुनिया बिक भी जाएगी तो इसको अदा नहीं कर पाएगी, इतने कर्जे बनते हैं। ये कर्जे कैसे शुरू हुए? पहले इन्होंने नजरियाती तौर पर साबित किया था कि थर्ड वर्ल्ड को कर्जे लेने चाहिए, कर्जे दिलवाए, और अब जनाब अली हमारी गर्दन में जो है वो कर्जों का बार फंसा हुआ है। अब नजरियाती तौर पर ये साबित करते हैं कि ये कर्ज लेना गलत था, आपको कर्ज ही लेना चाहिए थे। 1990 से पहले ये समझ लीजिए, जब पाकिस्तान में मार्शल्ला था, जब 77 में पाकिस्तान में मार्शल्ला आया तो दुनिया के 30-40 मुल्कों के अंदर मार्शल्ला लगा हुआ था। पाकिस्तान में मार्शल्ला खत्म हुआ, जिया साहब मरे, एकदम से दुनिया में मार्शल्ला खत्म होना शुरू हो गए, दुनिया से मार्शल्ला खत्म हो गए। क्यों? क्योंकि इन्होंने इसी सैमुअल पी हंटिंगटन ने अपनी इसी किताब पॉलिटिकल ऑर्डर इन द चेंजिंग सोसाइटी उसके अंदर सिद्ध किया था कि फौजी हुकूमतें थर्ड वर्ल्ड के लिए कारामद तरीन हुकूमतें, और आज यही लोग साबित करते फिर रहे हैं कि डेमोक्रेसी थर्ड वर्ल्ड के लिए कामयाब तरीन निजाम साबित हो रहा है। क्यों ऐसा है? जब अपनी मसलहत देखते हैं उसको इल्मी लिहाज से साबित करते हैं, दुनिया के इल्मी इदारे इनके अपने हाथ में, मेरे और मैं और आप इफ्तिखार समझते हैं, अपने लिए ऑनर होता है कि हमारे बच्चे इनके इदारों में जाके पढ़े, और जब वो पढ़ के आते हैं तो फिर क्या बनते हैं? आराम से फिर वो वही काम करते हैं कि जो वो चाहते हैं कि वो करें, फिर हमें कुछ यानी उनको कुछ कहने की जरूरत नहीं पड़ती। यानी ऐसा नहीं है कि वो मसलन बस करो पाकिस्तान के वो वजीर इक्तसाद को सरताज जदीद को कुछ पैसा दे रहे हो कि तुम ये करो, नहीं, उसकी खोपड़ी में भराई यही है, उसने यही करना है, आप उसको अमेरिका उसको जुमानेगा तो वो यही करेगा। क्यों? तुमको उसने सीखा यही है, इससे ज्यादा उसकी खोपड़ी काम ही नहीं कर सकती, वो वहीं पर आपको लेके जाएगा। और ये काम किस तरह से किया? इल्मी इदारों से। इसके बरखिलाफ हम मुसलमानों ने क्या किया? एक रिसाला बना के नहीं दिया, पूरी आलम इस्लाम को घूम जाओ, एक रिसाला जिसकी सर्कुलेशन मसलन फर्ज करो 1 लाख में हो, नहीं है हमारे पास, एक रिसाला नहीं है। ये न्यूज वीक 4 मिलियन कॉपीज हर हफ्ते छपती है, 40 लाख कॉपीज, हमारे पास एक रिसाला नहीं है, एक लाख तो छोड़ ही दो। पाकिस्तान में आप उठा के देख लो 13 करोड़ मुसलमान है हम लोग, और मसलन फर्ज करो जो कुछ भी हमारे पास है शियत के अंदर जो हशर है वो तो भूल जाएंगे क्या हशर है। हमारे पास जो सबसे अच्छा मसला हमारा रिसाला इस वक्त कम से कम क्वालिटी के हिसाब से अच्छा एक रिसाला सकलैन है, या मसलन फर्ज कीजिए आयु असर निकालती है, या मसलन पढ़ करें ये अभी अकवत अकेडमी अलमीजान निकालना शुरू किया, इन सब की सर्कुलेशन कितनी है? कुछ तो 1,500 से ज्यादा नहीं है, और वो भी 70% जो है वो डोनेशन के अंदर और पता नहीं इधर उधर लाइब्रेरीज के अंदर पढ़े सड़ते रहते हैं, कोई पढ़ने वाला नहीं होता। यानी उसके अंदर जब आप आर्टिकल लिखते हैं तो आप मुतमैन रहिए कि 80 आदमी से ज्यादा उस आर्टिकल को नहीं पढ़ेंगे, बाकी सब घरों के अंदर रख लेते हैं। ये हमने अपने साथ हशर किया, एक इदारा इल्मी इदारा नहीं बनाया, एक इदारा जिसके अंदर पॉलिसी मैटर डिस्कस हो जाए, एक इदारा बना के नहीं दिया। 50 साल से हम शिया कम से कम इस पाकिस्तान के अंदर रह रहे हैं, कम से कम एक आधा इदारा ही हमारे पास होता जिसके बारे में हम कह सकते कि ये हमारा तहकीकी इदारा है, ये हमारे लिए पॉलिसी मैटर को डिफाइन कर सकता है, एक भी नहीं। इदारा तो छोड़ो, हमने तो फर्ज भी नहीं बनाया अपने पास, तो ये हमारी, और वो उन्होंने अपने थिंक टैंक बनाए, एक एक चीज को उन्होंने अपने डिफाइन किया हुआ। अब ये है कि ये हेनरी किसिंजर कहां से हायर किया था सीएफआर ने? हेनरी किसिंजर जिस यूनिवर्सिटी से पीएचडी करके निकला था उस यूनिवर्सिटी का जो एडमिनिस्ट्रेशन का हेड था वो सीएफआर का रुकन था, उसने सीएफआर को बताया कि ये बहुत टैलेंटेड स्टूडेंट है और इसको हमें हायर करना चाहिए, लिहाजा उन्होंने उसको हायर किया और वो सीएफ क्या क्या हेनरी किसिंजर ने उनको करके नहीं दिखाया। लेकिन क्या हमारे साथ क्या हो रहा है, एक तो कि हमारे तालिबे इल्म को आला तालीम हासिल करने का मौका ही नहीं मिलेगा, मिल भी गया बेचारा तो वो कुफार और सरमायेदारों के हाथों में पला रहेगा, वो उसको हायर करेंगे, वो उससे बेनिफिट हासिल करेंगे, हमारी कौम को उसका कोई फायदा कभी नहीं पहुंचेगा। तो ये हमारी बदकिस्मतियों में से एक कि हम उनके हाथों पिटे चले जा रहे हैं। इसी तरीके से वो तारीखी यानी इल्मी सतह पर मुख्तलिफ कामों को साबित करते हैं और अपने काम को अंजाम दे देते हैं। अब इसमें बहुत सारे नाम हैं जो इस वक्त दुनिया की यानी टॉप क्रीम्स हैं इल्मी लिहाज से, और ये सब के सब सीएफआर के आदमी हैं, इनके अंदर कोई भी ऐसा नहीं है कि जो आजाद है। एक बात इस वर्ल्ड सिस्टम के लिए जो वर्ल्ड ऑर्डर है इसके अंदर एक बहुत अहम पॉइंट है जो उनकी बहुत बड़ी मसलहत है, अगर वो पॉइंट हमारी समझ में आ जाए। अच्छा देखिएगा, सियासत में कोई बात पेचीदा नहीं होती, यानी सियासत में बातें इतनी आसान आसान होती हैं कि उनको कहने पर फौरन समझ में आ जाती है। मसलन फलसफे के बरखिलाफ, फलसफे में आपके सामने कोई दसियों दफा भी बात कहता है शायद समझ में ना आए, एक तजुर्बा आपने किया थोड़ा कुछ अर्से पहले, तो ये हो सकता है फलसफे में ये होता है, सियासत में ऐसा नहीं है, सियासत में बातें आसान आसान होती है, लेकिन उन पर ईमान रखना बड़ा मसला है, यानी उनको समझना कि वाकई ये है या नहीं है। मतलब मैं आपसे कहता हूँ कि फर्ज करो पाकिस्तान डूब रहा है, अब कहीं मुझे पता है डूब रहा है, लेकिन मसला ये कि आपका यकीन भी है इस बात से कि डूब रहा है, अगर यकीन होता तो आप प्रैक्टिकली कुछ करते ना। अगर मैं आपसे कह दूं कि अगले हफ्ते खालादर का पानी दो हफ्ते के लिए कट जाएगा तो आपके यहां मुझे पता है और आप खामोशी से बैठे रहे तो सब कहेंगे ये बेवकूफ बना रहा है, आपको बेवकूफ बना रहा है, आपके इत्मीनान के लिए कह रहा है कि पता है, वरना इसको नहीं पता है। क्यों? क्योंकि अगर इसको यकीन होता तो उठ के जमा कर रहा होता पानी, है या नहीं है। तो हमें भी बहुत सारी चीजों का पता है लेकिन यकीन नहीं है, अमल नहीं करना चाहते उनके ऊपर। अब देखिए सियासत में ऐसे ही होता है, या तो इक्वेशन आपको यकीन हो गया तो आप उसके ऊपर अमल करेंगे वरना आप अमल नहीं करेंगे। अब इसके सिलसिले में एक बहुत बड़ी इक्वेशन, बहुत बड़ा एक उसूल है उस वर्ल्ड एडमिनिस्ट्रेशन का, वो ये है, इनको हमेशा दुनिया की सियासत में एक ऐसा दुश्मन चाहिए है जिसको ये अपना दुश्मन बनाकर जाहिर कर सके। जो बात मैंने कही आपको दोबारा कहता हूं, इस वर्ल्ड एडमिनिस्ट्रेशन को एक ऐसा ग्रुप चाहिए, कोई मुल्क ऐसा चाहिए, कोई इदारा ऐसा चाहिए, कोई भी तंजीम ऐसी चाहिए जिसको ये दुनिया में अपना दुश्मन बनाकर जाहिर कर सके। यानी क्या चक्कर है, आपने देखा होगा बाद बच्चे बहुत शैतान होते हैं, बहुत हरकतें करते हैं, समझाते रोला बैठ जाओ चुप हो जाओ, नहीं मानते। माए क्या करती हैं, कहते हैं बैठ जाओ वरना बहुआ आएगा। अभी अब यह है कि बच्चा बहुए से डरता है, क्या होता है खामोशी से बैठ जाता है। क्यों? क्योंकि उसको पता है कि अब अगर मैं नहीं बैठा तो बहुआ आ जाएगा, और बहुआ नहीं मालूम कितने बड़े दांत होंगे, कितना बड़ा सर होगा उसका, कितने बड़े हाथ होंगे, खा जाएगा मुझे, तो वो खामोश हो जाता है। इस वर्ल्ड एडमिनिस्ट्रेशन को बच्चों की नफ्सियात बहुत अच्छी तरह समझ में आ गई, इन्होंने पूरी दुनिया के लिए हमेशा एक बहुआ बनाना शुरू कर दिया, और ये भूत बनाना इनकी जरूरत है। कम्युनिज्म इसीलिए इन्होंने रखा था, कम्युनिज्म भूत बनाया इन्होंने अपने हाथ से, पूरी दुनिया को उस भूत से डराया। फायदा तीन बुनियादी नुकात मैं आपके सामने जिक्र करता हूं कि जो वर्ल्ड एडमिनिस्ट्रेशन की जरूरत को बयान करते हैं कि भूत होना इनके लिए जरूरी है, एक भूत होना चाहिए जिसको दिखा दिखा के ये लोगों को डराते रहे। क्या जरूरत है? पहली जरूरत अपने अपने मुल्क के अंदर है, पहली जरूरत अपने ममालिक के अंदर, मसलन सीएफआर की जरूरत अमरीका के अंदर, यूरोप के अंदर, वो क्या जरूरत है? ये लोग चाहते हैं अपने मुल्क के अंदर ज्यादा से ज्यादा इख्तियारात इनके अपने पास हों, ज्यादा से ज्यादा टैक्स लगाएं अपनी कौम के ऊपर, ज्यादा से ज्यादा पैसा लूटें खसूटें, अपनी मर्जी से खर्च करें। जाहिर है इनका असली टारगेट क्या है? दुनिया के ऊपर कब्जा करना। अब दुनिया के ऊपर कब्जा करने में ये अपना पैसा नहीं लगाना चाहते, ये चाहते हैं कि इनकी कौम कमाए, ये अपनी कौम का पैसा टैक्सेस लगा के हासिल करें, उस पैसे से दुनिया के ऊपर कब्जा करें, और उसके बाद अपने पैसे को जाहिर मल्टीप्लाई करते चले जाएं, बढ़ाते चले जाएं। अब जाहिर अगर ये काम अलमी तौर पे अंजाम पाए تو ان کی اپنی عوام ان سے پوچھے گی کہ بھائی ہم بیوقوف ہیں کہ ہم کام کریں ٹیکس تمہیں دیں جس سے تم اپنی بادشاہتیں بڑھاتے رہو, تو اس کی نہیں کہہ سکتے کہ ہوا بنا دو. اب کیا ہوا, امریکن عوام کو الو بنائیں گے, ان کو کمیونزم کے خوف سے دکھا دکھا کے کہ اگر کچھ ہوا کمیونزم آئے گا تو کیا کریں, پیسہ دو تاکہ ہم اسٹار وار کریں. اسٹار وار کیا جناب, بلینز آف ڈالر اس کے اندر کھپا دیا. فائدہ کس کو ہوا, فائدہ ان کمپنیز کو ہوا جنہوں نے اسٹار وار کے لیے پروجیکٹس بنائے, انہوں نے ان پروجیکٹس کے ذریعے بلینز آف ڈالرز کمائے, اور کچھ نہیں ہونے کا, کوئی اسٹار وار نہیں ہوئی, کچھ نہیں ہوا. 50 سال ایٹم بمز بنتے رہے, ہائیڈروجن بمز بنتے رہے اور سیف ہوتے رہے اور آخرکار تباہ ہوتے رہے. یہی ہوا نا, 50 سال ایٹم بمز بنائے, سیف کیا, ان کو تہہ زمینوں کے اندر رکھا, میزائل کے اوپر لانچ کیا, سب کام کیے, آخرکار کیا کیا, ان کو تباہ کر دیا. اور یہ سب کام بہت علمی طریقے سے انجام پایا, اس بھوے کو دکھا کے کمیونزم دکھایا کہ اگر ہم نے نہیں کیا تو کمیونسٹ آگے بڑھ جائیں گے. تو پیسہ لگایا, بنتے رہے, کارخانے کماتے رہے, آخرکار کمیونزم ختم ہو گیا. اچھا جب کمیونزم ختم ہوا تو امریکی عوام نے پوچھا کہ یہ تھا جس سے آپ 50 سال ہمیں ڈراتے جا رہے تھے, جس کے اندر اتنی ہمت بھی نہیں ہے کہ اپنے گھر کے اندر ایک کمپیوٹر بنا سکے, اس سے آپ 50 سال ہمیں ڈرا رہے تھے, اب وہ ان سے پوچھ رہے ہیں. تو ایک ضرورت جو ہے وہ ان کو اپنے ملکوں کے اندر ہے, اپنی عوام کے اوپر اختیارات رکھنا, اپنے عوام کو گرفت میں رکھنا کہ کہیں یہ کہیں ہمارے ہاتھ سے نہ نکل جائیں, ان کے ٹیکسز کے اوپر کمانا. اور اگر اپنے ملک کے اندر کچھ لوگ ہیں جو ان کے خلاف کام کر سکیں تو ان کو کمیونزم کا پارٹنرز قرار دے دے کے, کمیونزم کے سپورٹرز قرار دے کے ان کو ختم کروا دینا, ان کو عوام کے اندر ختم, تباہ و برباد کروا دینا. ایک بہت آسان کام امریکہ کے اندر تباہ کرنے کا یہ ہے کہ جیسے کوئی آواز نکالے گا اسے کہیں گے یہ یہودی مخالف ہے, چلو جی اینٹی سیمیٹزم کے نام پر اس کے اوپر دبا لگے گا اور اس کے بعد پوری امریکہ سے اس کی جڑیں اکھاڑ دی جائیں گی. ایک جس طرح اپنے ملکوں کو ڈرا کے ان پہ قبضہ کیا ہوا ہے, اسی طرح دوسرے ملکوں کے اوپر ان کو بھی ڈراؤ اسی بھوت سے, اور ان سے کہو کہ بھائی دیکھو صاف سا مسئلہ ہے کہ آپ نے اگر ہمیں دعوت نہیں دی اپنے ملک کے اندر, ہم نے آپ کا دفاع نہیں کیا, تو کمیونزم آ جائے گا آپ کے اوپر. تو کون سا اچھا لگ رہا ہے آپ کو, کمیونزم اچھا لگ رہا ہے یا ہم اچھے لگ رہے ہیں؟ اور وہ کمیونزم کیا ہے, وہ بہت بڑا بھوت ہے, وہ آئرن کرٹن ہے, وہ آہنی پردے ہیں, ان کا آہنی پنجہ ہے, ان کے پاس یہ ہے, ان کے پاس وہ ہے, اور وہ یہ کر دیتے ہیں اور وہ کر دیتے ہیں. آپ کیا کریں گے, آپ خود بہت ہیں بھائی, آپ آ جائیے اور آپ ہمیں کسی نہ کسی طریقے سے بچائیے. لہذا مثلا ہر جگہ پہ جا کے انہوں نے بھوت بنائے اور دوسرے ملکوں کے اوپر قبضہ کیا. ہر غلط صحیح کام جو کیا وہ اس نام پہ کیا کہ بھائی اگر ہم نہیں کریں گے تو کمیونزم آ جائیں گے, وہ تو کہیں بدتر ہیں. تو یہ ہے کہ ہم خود ہی کرنے بہتر. پوری دنیا میں تیسرا مقصد, پوری دنیا کے اندر ٹینشن بنا دو, پوری دنیا کے اندر ٹینشن بناؤ. فائدہ کیا ہوگا, ہر ایک آدمی اسلحہ خریدے گا. اسلحہ کہاں سے خریدے گا, آئے گا تو ہمارے پاس, کیونکہ بنانے والے ہم ہی ہیں. تو خود بخود ہماری مارکیٹ بنے گی. کیا کرے گا, ٹیکنالوجی مانگے گا, ٹیکنالوجی کہاں سے لائے گا, وہ ہم ہی سے لے گا. سب کام کرو اور وہ فائدہ کہاں سے حاصل ہو رہا ہے, اس بھوت بنا کے. تو اس ورلڈ ایڈمنسٹریشن کی بہت بڑی ضرورت ایک ایسا دشمن بنانا ہے جس سے وہ اپنی قوم کو اور پوری دنیا کو ڈرا سکیں. اور اس ڈرانے کے سائے میں دو چیزیں ان کو حاصل ہو جائیں گی, ایک تو ایک اقتصادی منافع ان کے تامین ہو جائیں گے, پورے ہو جائیں گے, اور دوسرا یہ کہ سیاسی اقتدار جو وہ دنیا کے اوپر چاہتے ہیں وہ بھی اسی ڈرانے حاصل ہو جائے گا. یہ ان کا ایک جنرل, جو انہوں نے کمیونزم کے پیچھے اصل میں یہی فکر رکھی تھی. اب ہوا یہ کہ اس جنرل رول کے اندر ایک دم سے گڑبڑ آ گئی 80s کے بعد. جیسے کہ میں نے آپ کو شہباز کے بارے میں بتایا تھا, 84 میں انہوں نے پروجیکٹ شروع کر دیا تھا کہ پوسٹ کمیونزم ہم نے کیا کرنا ہے, جس کا پروجیکٹ کا نام ہی نیو ورلڈ آرڈر تھا. یہ بات 80s کے بعد سے انہوں نے پلان میں رکھی کہ اب ہم نے کمیونزم ختم کرنا ہے. لیکن میرے خیال میں گڑبڑ یہ ہو گئی کہ یہ کام بہت تیزی سے ہو گیا. اگر آپ کو وہ زمانہ یاد ہو 89 کے آخر میں, ایک دم سے کمیونسٹ ملک گرنا شروع ہو گئے, بالکل وہ ڈومینو والا سین ہو رہا تھا. ایک کے بعد ایک سارے ملک یکلخت گر گئے. اور شروع ہوا کہاں سے, رومانیا سے شروع ہوا. اگر آپ کو یاد ہو اس کا صدر ہوا کرتا تھا نیکولائی چاوشسکو کو. رومانیا کا ایک شہر تھا ٹیمیسوارے نام کر کے, ہم لوگ مذاق میں کہتے تھے یہ قوم ہے, کیونکہ وہاں سے کمیونزم کے خلاف کام شروع ہو گیا تھا. تو ہم لوگ ایسی مذاق میں اس کو کہا کرتے تھے کہ یہاں سے کام شروع ہوا. لیکن وہاں سے جو کام شروع ہوا اس نے سارے ملکوں کو گرانا شروع کر دیا. رومانیا گرا اور سارے ملک یکے بعد دیگری کمیونزم سے ختم ہونا شروع ہو گئے. میرے خیال میں یہاں پر ان کے گیم میں خرابی ہو گئی. یعنی وہ لوگ چاہتے تھے, یعنی جو سی ایف آر یا جو بھی ورلڈ باڈی تھی, وہ چاہتی تھی کمیونزم ختم کرے, لیکن وہ چاہتے تھے کہ اس کے ختم ہونے سے پہلے کوئی اور دشمن ایجاد ہو چکا ہو جس کو وہ دنیا کے سامنے رکھیں, اور موسٹ پروبیبلی وہ ایران ہی کو سامنے رکھنا چاہ رہے تھے. لیکن یہ کام بہت تیزی سے ہو گیا. مجھے یاد ہے اس زمانے میں یہ انگلینڈ کے وزیر اعظم اور فرانس کے صدر, یہ دونوں بار بار ان کمیونسٹ ملکوں میں جا کے کہتے تھے کہ اتنی تیزی سے مت گراؤ, اتنی تیزی سے کمیونسٹ حکومت کو تباہ مت کرو. کیوں؟ کیونکہ انہوں نے ابھی نیا دشمن نہیں بنایا تھا. ایک دم سے کیا ہوا کہ وہ جو دشمن جس سے ڈرا ڈرا کے مار رہے تھے, ایک دم سے پردہ گرا. لوگوں نے دیکھا یہ تو کچھ بھی نہیں ہے, 50 سال ہم ان سے ڈرتے رہے اور ان کے نام پر اپنی حکومتوں کو ہم نے کیا کچھ دیا, اپنی آزادی, اپنی کمائی, سب کچھ ان کو حوالے کیا ان لوگوں کی وجہ سے جن کے اندر کچھ بھی نہیں تھا. اب یہ ہے کہ فوراً ورلڈ باڈی کو ضرورت پڑی کہ اس کو ایک دشمن بنانا ہے. وہ جو اس نے نیا دشمن انتخاب کیا وہ ہم اور آپ, وہ اسلام. انہوں نے فوراً اصطلاحات بنائی, اسلامی بنیاد پرستی بنائی. پہلا کام جو کیا وہ یہ کہ عراق سے حملہ کروایا کویت کے اوپر. جب وہاں کمیونسٹ ملک گر رہے تھے, یہاں پر عراق نے کویت کے اوپر حملہ کیا. پوری دنیا کے اندر اسلامک فنڈامنٹلزم کا بھوت ایک دم سے اوپر آ گیا. عراق کو شکست دینے کے لیے 28 ملکوں کے اوپر مشتمل ایک فوج بنائی گئی, جبکہ وہ عراق بودھا جس نے 2 دن بھی ریزسٹنس نہیں کی امریکہ کی فوج کے سامنے, اس کے لیے 28 ملکوں کی فوج بنی. اور اس 28 ملکوں کی فوج نے پوری حیاہو کے ساتھ عراق کے اوپر حملہ کیا. اور اس کے بعد کیا ہوا؟ اس کے بعد کچھ بھی نہیں ہوا. یہ کہیں پر بھی نہیں گئے, صدام بھی اپنی جگہ پہ باقی رہا, یہ لوگ گھر واپس آ گئے. کیوں ایسا ہوا؟ یہ لوگ چاہتے تھے کہ صرف ایک کام ہو جائے اور وہ ہو گیا, وہ یہ کہ اسلامک فنڈامنٹلزم کمیونزم کی جگہ دنیا کا بھوت بن جائے, اور وہ بنانے میں کامیاب ہو گئے. انہوں نے اسلام کو بہت اچھی طریقے سے انجام دے دیا. اب آپ ایک بات دیکھیے, آج کل پھر وہی ڈرامہ چل رہا ہے. اس وقت سے اب تک مسلسل صدام صاحب یہ حرکت کر رہے ہیں اور پوری دنیا یہ حرکت ہوتا دیکھ رہی ہے. وہ یہ کہ چند مہینے کے بعد صدام صاحب اعلان کر دیتے ہیں کہ میں اقوام متحدہ کے آبزرور کو باہر نکال رہا ہوں, اب ان کو عراق میں فعالیت کی اجازت نہیں دی جائے گی. ہر چند مہینے بھی یہ ڈرامہ ہو رہا ہے. وہ ان کو باہر نکالتا ہے, بات سیکورٹی کونسل کے اندر جاتی ہے, سیکورٹی کونسل 2-3 قراردادیں پیش کرتی ہے. ایک دم سے پریشر ڈیولپ ہوتا ہے, جیسے امریکہ حملہ کرنے والا ہے. یہاں تک کہ ایک دم سے بالکل آخری پوائنٹ میں جب وہ حملہ کرنے والا ہوتا ہے, صدام کہتا ہے ٹھیک ہے چند مہینے کے لیے اور میں بلا لیتا ہوں. کتنی دفعہ یہ ڈرامہ ہوا ہے. اگر کوئی سی این این کے پیچھے کے ایشوز کو دیکھنا شروع کر دے, ان کی خبروں کے اندر آرشیو میں سے نکالے, ہر 4-5 مہینے کے اوپر یہ ڈرامہ, یہ کھیل ہو رہا ہے اور دنیا کے سامنے ریپیٹڈ یہی ہو رہا ہے. اور کیوں ہو رہا ہے سارا؟ یہ اس لیے کہ بھائی اسلامک فنڈامنٹلزم کو زندہ رکھنا ہے انہوں نے. کب تک؟ اس وقت تک کہ کوئی نیا دشمن بنے جس کو اسلامک فنڈامنٹلزم کی جگہ ریپلیس کر سکیں, تو ٹھیک ہے پھر اس دشمن کو بڑا کریں گے. آخر میں پتا چلے گا یہ تو کچھ بھی نہیں تھا, یہ عراق تو بالکل بودا تھا, اس کے اندر تو کچھ بھی نہیں تھا, اس کو تو فقط بھوت بنا کے رکھا ہوا تھا جیسے کہ کمیونزم کے اندر ایسے ہی. تو اس وقت مسلمان ملکوں کا ایک اجمالی مجموعی کردار جو ہے وہ یہ ہے کہ ان کو اس وقت وہ بھوت بننا ہے, وہ ڈراؤنی وحشتناک چیز بننی ہے جس سے ڈرا ڈرا کر امریکہ جو ہے وہ اپنے امریکہ اور یہ جو ورلڈ باڈی ہے یہ اپنے مقاصد کو حاصل کر سکے. اور اسی سلسلے میں وہ تمام آرٹیکل جب آپ سوچیے, اب آپ سوچیے وہ کلیش آف سولاشن والا آرٹیکل جو ہنٹنگٹن نے لکھا, وہ اب بالکل صحیح انٹرپریٹ کیا جا سکتا ہے. انہوں نے دیکھا کہ اب ان کو ایک نیا دشمن بنانا ہے, وہ دشمن کیا ہے؟ وہ اسلام ہے. جناب فوری علمی لحاظ سے انہوں نے ثابت کر دیا کہ اب جناب کمیونزم سے ہمیں کوئی خوف نہیں ہے, اب صرف خطرہ ہے تو ہمیں اسلامک سولاشن سے ہے. اور اب ایک ملک نہیں رکھا, اب رکھا سولاشن. جہاں کہیں بھی اسلام ہے ہمارے لیے وہ خطرناک ہے. کیوں؟ کیونکہ اگر ایک ملک کا نام لیتے تو ہر عقلمند پوچھتا کہ اس کے پاس کتنے ایٹم بم ہیں, کہتے 2. وہ کہتا ہمارے پاس کتنے؟ ہمارے پاس 2500. تو وہ کہتا یہ کہاں سے ہمارے لیے خطرہ. تو اب انہوں نے کیا نام رکھا؟ سولاشن, تاکہ کہیں پر بھی کوئی ایک مسلمان بھی نظر آئے وہ خطرہ بنائے. اس کو پروموٹ کیسے کریں گے؟ کامران ہے, 2 مہینے ان کے پاس پہلے سے سیٹ ہوا ہوا ہے, فلمیں بنانا شروع کر دی. اب جناب مسلسل ہالی ووڈ سے ایسی فلمیں آ رہی ہیں جن کے اندر مسلمان ٹیررسٹ ہیں کہ جو فلاں جگہ جا کے کارروائی کر رہے ہیں فلاں جگہ جا کے کارروائی کر رہے ہیں, پوری دنیا میں مسلمانوں کو مشہور کر دیا کہ صاحب یہ ٹیررسٹ. آپ جناب آپ جا کے فلمیں دیکھ لیجئے, آپ کسی بھی اسٹینڈ پہ کھڑے ہو جائیے اور پوچھ لیجئے کہ کیسی فلمیں ہیں یا نہیں ہیں, تو آپ دیکھیے مسلسل ایسی فلمیں آ رہی ہیں جس کے اندر یہ کام ہوتا ہے. ابھی ریسنٹلی جو ہے وہ سیج نام کر کے ایک فلم بنائی ہے جس کے اوپر کافی پروپیگنڈا بھی چل رہا ہے, تو خود بخود یہ کام بنا رہے ہیں. اچھا اب یہ ہے کہ ہر ملک کے پاس ایک علیحدہ رول ہے. اوور آل پالیسی تو یہی ہے کہ 21st century کے اندر اسلام دنیا کے لیے عظیم ترین خطرہ بن کے سامنے کیا جائے گا. البتہ ایک بات میں آپ کے سامنے کہوں کہ یہ لوگ اس وقت ہم لوگوں کو لوگوں کے سامنے دشمن کے طور پہ پیش کر رہے ہیں, ان کو یہ اپنے طور پر یہ سوچ رہے ہیں کہ ہمیں پتا ہے کہ یہ لوگ ہمارے لیے خطرہ نہیں ہیں, لیکن ایک گروپ کے جو ان کا تھنکنگ گروپ ہے, مظہر قاضی صاحب سے میری بات ہو رہی تھی ایک دفعہ, وہ یہ کہ مغربی ممالک میں جس طرح اسلام کا مقابلہ کیا جا رہا ہے اس سے لگتا یہ ہے کہ مغربی ممالک رسول اللہ کی تعلیمات سے ہم سے زیادہ آگاہ ہیں, کیونکہ اسلام میں جو روٹس ہیں یہ اس کے اوپر حملہ کرتے ہیں جبکہ عام آدمی کو پتہ بھی نہیں ہے کہ یہ روٹ ہے, یہ لوگ جانتے ہیں اور حملہ کرتے ہیں, لگتا ہے رسول اللہ کی تعلیمات کو ہم سے زیادہ سمجھتے ہیں. مظہر قاضی صاحب نے کہا کہ وہ ایسے لوگوں سے مل چکے ہیں کہ جو امریکہ میں ان آیت اللہ نما انگریز اسکالرز کو دیکھ چکے جو ان کے لیے یہ کام انجام دے رہے ہیں. یعنی امریکہ کے اندر کچھ انگریز اسکالرز جو امریکہ کے اندر انگریز ہیں, یہ جیپنیز ہیں, جو کچھ بھی ہیں, بیٹھے ہوئے ہیں جو اس وقت کے آیت اللہ کے مساوی علم رکھتے ہیں, اسلام کے بارے میں ان ڈیپتھ نالج ان کے پاس ہے, انفارمیشن ان کے پاس ہے, اور وہ ان کے ان تھنک ٹینکس کو سپورٹ کر رہے ہوتے ہیں کہ اگر آپ کو اسلام کا مقابلہ کرنا ہے تو یہ اس کی روٹ ہے, اس کو توڑ دیجیے آپ, پھر مقابلہ ہو جائے گا. اور میں سلسلے میں جیسے میں نے شاید پہلے بھی کبھی ایک دفعہ عرض کیا کہ جب 1982 میں اسرائیل اور لبنان کا کانفلکٹ شروع ہوا تو اسرائیل نے فوراً تل ابیب یونیورسٹی کے اندر شیعہ تھیولوجی کا ڈپارٹمنٹ علیحدہ بنا دیا, شیعہ تھیولوجی کا ڈپارٹمنٹ تل ابیب یونیورسٹی کے اندر علیحدہ بنا دیا. اس کے پی ایچ ڈی تھیسس جب آپ دیکھتے ہیں حیران رہ جاتے ہیں, ایران کے اندر ان کے کچھ تھیسس ترجمہ ہوئے جو ایک اچھے ہسٹورین ہیں رسول جعفریان صاحب, ایرانی ہیں, انہوں نے مل کے ترجمہ کیا ایک اور انڈینز کے ساتھ. تھیسس دیکھ کے انسان حیران رہ جاتا کہ بھائی شیعہ کے بارے میں اتنا کچھ. سید ابن طاؤس کے اوپر ایک تھیسس میں نے خود دیکھا جس میں سید ابن طاؤس کی 150 کتابیں اس نے آئیڈینٹیفائی کی تھی, اور اس نے آج بیٹھ کر تحقیق کر کے بتایا تھا کہ 800 پہلے جب سید ابن طاؤس کتابیں لکھ رہے تھے تو ان کی لائبریری میں کون کون سی کتابیں ہونی چاہیے جن کو دیکھتے ہوئے سید ابن طاؤس نے کتابیں لکھی ہیں اپنی. اس ڈیپتھ میں جا کر اس نے ریسرچ ورک کیا, کہاں پر؟ یہ اسی تل ابیب یونیورسٹی کے سیاتھولوجی ڈپارٹمنٹ. اور ایک بات جو میں نے شاید پہلے بھی عرض کی تھی, سید عارف حسین حسینی نے, سنیے, ایک سیمینار ہوا 1984 میں اسی تل ابیب یونیورسٹی کے تحت, تل ابیب یونیورسٹی نے ایک سیمینار کیا اسی سیاتھولوجی ڈپارٹمنٹ نے, اس کا نام کچھ اس قسم کا تھا کہ دنیا میں شیعت کے بارے میں ڈسکشن. اس میں پاکستان کے تشہیروں کے اوپر بھی دو اسکالرز بلائے گئے, پاکستان کی شیعت کے اوپر دو اسکالر آئے, انہوں نے اپنے آرٹیکلز پڑھے. اس رپورٹ کو میں نے پڑھا تھا, وہ جو ان کے کانفرنس کی رپورٹ تھی. ایرانی بعض اوقات بڑے بڑے کام کر گزرتے ہیں, انہوں نے وہ رپورٹ وہاں سے نکلوا کے پبلش کر دی تھی ایران میں, ہم نے پڑھ لی تھی وہاں پر, دو پاکستان کے بارے میں بھی تھے. اچھا آرٹیکل جب لکھے جاتے ہیں تو ظاہر ہے ان کے کوٹیشن دینے پڑتے ہیں. اب میں سوچ یہ رہا تھا کہ یہ کوٹیشن کہاں سے نکالے گا ہمارے بارے میں, جبکہ ہمارے بارے میں ہمیں بھی کوئی بک نہیں پتا اپنے بارے میں, ہمارے بارے میں کچھ لکھا ہی نہیں گیا, پاکستان کی شیعوں کے بارے میں کیا کوئی کتاب لکھی گئی. تو میں حیران یہ تھا کہ یہ کوٹیشن کہاں سے نکالے گا, میں نے سب سے پہلے جا کے یہی دیکھا کہ ان دو اسکالرز نے کوٹیشن کہاں سے نکالے. پتا چلا علامہ شہید کی تقریروں میں سے کوٹیشن نکالے, علامہ عارف حسین حسینی کی تقریروں میں سے. اور کوٹیشن کیا تھا؟ مثلا ایک جگہ اس نے علامہ عارف حسین حسینی کی تقریر کو کوٹ کیا اور نیچے کوٹیشن دیا ہوا تھا, آئی ایس او کے سالانہ کنونشن میں خطاب فرمایا. 1984 کی بات کر رہا ہوں میں آپ سے, جب کمیونیکیشن کے جو وسائل تھے وہ آپ کی نظر میں ہیں کس طرح سے تھے اس وقت, وہ علامہ صاحب اگر زبان بھی ہلا رہے تھے تو اس کو ریکارڈ کر رہے تھے, یعنی خود آئی ایس او کے پاس ایسا کوئی ریکارڈ نہیں ہوگا کہ علامہ صاحب نے 84 میں کیا فرمایا تھا اپنے سالانہ کنونشن میں, لیکن ان کے پاس موجود ہے. और उन्होंने उस कोटेशन को उन डॉक्यूमेंट्स को अपने स्कॉलर के हवाले किया कि वो बैठ के उसके ऊपर रिसर्च वर्क करें और उससे आर्टिकल्स पेश करें। मैं आपको यकीन से कह रहा हूं कि मेरी और आपकी कोई बात बच नहीं सकती। ये बात आप भूल जाइए कि वो बेखबर लोग हैं, नहीं जानते। ये मैं और आप जो ये बातें कर रहे हैं ना, मैं उस भाई से कह रहा था ये परसों कल, या हम पॉजिटिव हैं प्रोडक्टिव हैं या हम प्रोडक्टिव नहीं हैं। अगर पॉजिटिव हैं और प्रोडक्टिव हैं तो वो अपना रिएक्शन दिखाएंगे, क्योंकि ये हम उनकी जड़ काटने वाली बात कर रहे हैं, ये सती बात है, तो अपना रिएक्शन जरूर दिखाएंगे। तो देखिए वो बेखबर लोग नहीं है, उन्होंने अपना काम किया, अपने चैनल्स बनाए हुए, सारे कामों को सही से अंजाम दिया। हम अपने ऊपर देखते हैं तो गुस्सा आने लगता है कि हम क्या हैं, हम कितने भीड़ हैं, वो ये सब कुछ कर रहे हैं और हम जानते हैं कि वो ये सब कुछ कर रहे हैं, फिर भी हम खामोशी से बैठे हुए अपने होल के अंदर घुसने की कोशिश कर रहे हैं। तो ये उनका एक निजाम जो उन्होंने बनाया मुसलमानों के लिए। और इससे ज्यादा एक और बात बताऊं आपको, ईरान में एक, पता नहीं पहले मैंने बताया नहीं बताया, ईरान में कुम में एक इदारा है जिसको हम कहते हैं हिजबुल्लाह का हफ्तगी जलसा। हर हफ्ते एक जलसा करते हैं जिसमें मिनिस्टर्स की सतह के लोगों को बुलाते हैं। अमेरिका के अंदर एक कॉन्फ्रेंस हुई खवातीन के हकूक पर, जिसमें एक औरत है शैला हायरी, बहुत बड़ी स्कॉलर समझाती हैं, पाकिस्तान और ईरान में औरतों के हकूक पर उन्होंने आर्टिकल पढ़ा। उस आर्टिकल में कोटेशन दिए, कोटेशन में हिजबुल्लाह कुम के हफ्तेवार जलसों की एक कोटेशन फराहम कर दी, जबकि हिजबुल्लाह कुम भी अपने सालाना अपने हफ्तेवार जलसों का कोई रिटर्न रिकॉर्ड नहीं रखती। यानी मेरे और आपके जलसे में तो हमें पता है ऑडियो है वीडियो है, हम तो खुद दे रहे हैं, इसको तो भूल ही जाइए आप। वो जहां पर हम नहीं दे रहे होते वो उसको संभाल के रखते हैं, वो अपने पास रिकॉर्ड बाकी रखते हैं रिटर्न, कि वो उसको बाद में इस्तेमाल कर सकें। और इतनी यानी जुर्रत आप देख रहे हैं कि वो कोटेशन के तौर पर मैगजीन में दे भी रहे हैं कि तुम लोगों बात नहीं हो, तुमने जो जलसे में कहा था वो हमने लिख लिया अपने पास, वो हमारे पास रखा हुआ। किस कुदरत में जाके काम किया उन्होंने, तो फिर जाहिर है दुनिया की हुकूमत तो उनके पास आनी चाहिए। यानी जब वो दुनिया के लिए इतना कुछ कर रहे हैं जितना हम अपने खुदा के लिए नहीं कर रहे, तो वो फिर कामयाब तो होंगे, तो अल्लाह का कानून है कि अल्लाह ताला ने कहा कि जो जिसके लिए कोशिश करेगा उसको मिलेगा। तो उन्होंने अपनी दुनिया के लिए कोशिश की, अपनी दुनिया हासिल कर ली, हमने अपने खुदा के लिए भी नहीं किया, हमें नहीं मालूम क्या मिलेगा, दुनिया तो खैर मिलेगी ही नहीं। भारत तो ये उनकी जो असली तरीन मसलहत है वर्ल्ड बॉडी की, वो ये है कि दुनिया में एक टाइम बहुत ज्यादा हो गया, दुनिया में एक ऐसा खतरा हो कि जिसको दिखा दिखा कर लोगों से अपनी मसलहतों को हासिल करें। कल हम इंशाल्लाह एक एक इस्लामी मुल्क का थोड़ा थोड़ा जायजा लेंगे, जिसमें ये ईरान तालिबान सऊदी अरब वगैरह ये मेनली होंगे, कि देखें कि अब इन सब के लिए क्या क्या रोल उन्होंने एडजस्ट किया हुआ है। उन्होंने सबको एक एक जगह बनाकर इसका एक ब्लॉक है, था तुम्हारा रोल ये है, तुम ये प्ले करोगे, सऊदी अरब तुम्हारा रोल ये है, तालिबान तुम्हारा रोल ये है। अब ये कल हम थोड़ा बहुत देखेंगे कि उन्होंने क्या क्या रोल किस किस के लिए तजवीज किया हुआ है। सलवात बिन मोहम्मद वाली ने और किसी की बहन में कुछ अगर कम है उसी रोशनी में तो जरूर हिसाब समझिए। अच्छा, हम ये समझ रहे थे इस मौजू पर आप लोग बहुत कुछ कहेंगे, लेकिन उल्टा साबित हुआ। यानी इस मौजू पर आप लोगों की तरफ से काफी सुकूत हो रहा है, और वो जो अच्छा इसकी एक वजह हो सकती है, यानी इसकी वजह ये हो सकती है कि वो जो थ्योरेटिकल टॉपिक्स हैं उसमें आपकी इन्वॉल्वमेंट है, लेकिन इन टॉपिक्स में इन्वॉल्वमेंट कमतर रही है, यानी इनके ऊपर कमतर बोला गया। इसकी वजह से लोगों के जहनों में भारत अभी तो जिसको हम लोग यानी हुस्नेजन के साथ तवक्को हमारी है, अभी तो एनलाइटमेंट हो रही है, और कुछ अर्से के बाद जब आप इसके अंदर काम करेंगे तब असली सवाल आपके जहन में बनना शुरू होंगे कि भाई अगर ऐसा है तो वो क्यों हुआ ये। पर किसी जहन में कोई सवाल
साहब, आपने जिस तरह फरमाया कि इस्तेमाल जो है इसको कोशिश कर रहा है कि वो एक दुश्मन क्रिएट करे, हम देखते हैं कि ईरान का इस्लामी रेवोल्यूशन जो आया उसी वक्त जो है वो कम्युनिस्ट निजाम जो है रशिया में जवाल पजीर हो रहा था, तो उन्होंने जो है ना ऐसे ईरान को अपना दुश्मन नंबर वन क्यों लिया, क्या वजह?
नहीं, मेरे ख्याल में उन्होंने बनाया है, वो यही चाहते हैं। यानी कल जब हम ईरान के रोल को देखेंगे तो मेरे ख्याल में उन्होंने अच्छा इसके अंदर दो तफसीरें की जा सकती हैं। दो तफसीरें क्या की जा सकती हैं, ایک یہ کہ کہیں کہ جب ایران کمیونزم ختم ہونے لگا تو انہوں نے ایران کو بڑا کر دیا، کہیں کہ نہیں اس طرف سے تھا، گیم صحیح چل رہا تھا، انہوں نے سوچا تھا کہ سرٹن ٹائم پیریڈ میں ہم کمیونزم کو ختم کریں گے، ایک چیز گیم کے اگینسٹ ہو گئی، وہ یہ کہ ایران کا انقلاب آ گیا۔ میں یہی سمجھتا ہوں، گیم سارا صحیح چل رہا تھا، سب لوگ سرنڈر تھے، کسی کے اندر دم مارنے کی ہمت نہیں تھی، ایک دم سے ایک گڑبڑ ہو گئی، وہ یہ کہ ایران جس کے بارے میں ایران امریکہ کی فارن منسٹری نے کہا تھا انقلاب سے 6 مہینے پہلے کہ دا پیسفل آئیلینڈ آف دی ورلڈ، انہوں نے ایران کو اس طرح سے لکھا تھا کہ یہ ایران دنیا کا پرامن ترین جزیرہ ہے، اس کے اندر انقلاب آ گیا، اور ایسا ملک جس کے پاس دنیا کی دوسرے نمبر کی تیل کی سب سے زیادہ ریزرو تھے، جس کے پاس گیس کی ریزرو دنیا میں سب سے زیادہ تھے، اور جس کے پاس پوٹینشیل تھا کلچرل اور ان کے پاس ہسٹوریکل پوٹینشیل بھی بہت زیادہ تھا، اس کے اندر انقلاب آ گیا۔ میں سمجھتا ہوں یہاں پہ کیلکولیشن خراب ہو گئی، اور انہوں نے فوراً اس کے بعد سمپ کیا وہ اس طریقے سے کہ کمیونزم کو ختم کرنا شروع کیا، انہوں نے کہا کہ نہیں اب یہ ایران جو ہے وہ اصلی دشمن کے طور پر ہمارے سامنے آ چکا ہے، اب کمیونزم کو ساتھ رکھتے ہوئے ہم اس کا مقابلہ نہیں کر پائیں گے۔ میرے خیال میں بہرحال یہ چیزیں ایسی ہیں جو تھیوریٹیکلی ہمارے پاس ہیں، کچھ کچھ ایویڈینسز بھی ہیں، لیکن ظاہر ہے وہ لوگ بہت شارپ ہیں، انہوں نے کہیں اس طرح سے ایکسپلین نہیں کیا ہوگا کہ ہم کو ریٹن ایویڈینس کے طور پر بھی پیش کریں، لیکن بہرحال میں یہ سمجھتا ہوں کہ ان کے تمام سیناریو کے اندر جو چیز گڑبڑ کر گئی وہ ایران کا انقلاب تھا، کہ جو ان کے سیناریو کو خراب کر گئی اور ان کو اس کے اندر چینجنگ کرنا پڑ گئی۔
وہ جگہ جو ہے نا بہت زیادہ پستہ حاصل کرنی پڑی، ایک ویتنام میں اور دوسرا لبنان میں جہاں پہ ان کے 350 سولہ وہ ہلاک ہوئے تھے، تو وہاں پہ لبنان کے حوالے سے جو ہے نا وہ امریکہ نے استعمال نے کوئی ایسی بڑی کاروائی کیوں نہیں کی حزب اللہ کے خلاف، اس کے پیچھے کیا عوام ہے؟ ذرا روشنی ڈالیں گے آپ۔
دیکھیے آپ ایک بہت سادہ سی بات سوچیے، ایران رقبہ کتنا ہے؟ پاکستان کی تقریباً ڈبل ہے، پاکستان کی ڈبل ہے، کتنے ایٹم بم چاہیے ہوں گے ایران کو ختم کرنے کے لیے؟ میرے گھر میں 3 بھی بہت ہوں گے، ایک تہران پہ مار دیں، ایک مشہد پہ مار دیں، ایک اصفہان پہ مار دیں، ایران ختم ہو جائے گا۔ 3 ایٹم بم ایران، امریکہ کے پاس 3 ایٹم بم نہیں ہے کیا؟ 3 تو کیا 3000 بھی ہوں گے شاید، کیوں نہیں مار دیتا؟ کام اتنا آسانی سے نہیں ہوتا کہ آپ یہ کہیں کہ آپ ایک انویٹ کریں 2000 آدمی ختم کر دیں تو مسئلہ ختم ہو جائے گا، آسانی سے نہیں ہے۔ وہ ان کو پتا ہے کہ اگر ہم نے یہ کام کیا تو پھر اس کا مطلب یہ کہ ساری دنیا کے اندر جتنے بھی سوئے ہوئے لوگ ہیں وہ سب جاگ جائیں گے، جبکہ وہ یہ چاہیں گے کہ کام اس طرح سے ہو کہ سانپ بھی مر جائے لٹ بھی نہ ٹوٹے، یعنی ہم سب کام ختم کر دیں اور سوئے ہوئے کو خبر بھی نہ ہو کہ کیا ہوا۔ اس کا طریقہ کچھ اور ہے، اس کا طریقہ ثقافت ہے، یعنی وہ بجائے یہ کہ اتنا بڑا حملہ کریں جس میں امریکہ ڈائریکٹ انوالو ہو جائے اور اس کے بعد ساری دنیا امریکہ کو لان تان کرے، وہ جو ایران کے اندر وائرس بنا تھا وہ ساری دنیا کے اندر پھیل جائے، اس کی جگہ وہ ثقافت استعمال کریں گے۔ دیکھیے انہوں نے پہلے مرحلے میں کیا کہ عراق کے ذریعے سے ایک حملہ کروایا، امید یہ تھی کہ عراق کا یہ حملہ ایران کے لیے کافی ہوگا، ایران کا کام ختم ہو جائے گا، انقلاب سب تباہ ہو جائے گا اور یہ کام نبٹ جائے گا، امریکہ کے ڈائریکٹ انوالومنٹ کی کوئی ضرورت نہیں رہے گی، لیکن ایسا نہیں ہوا، ایرانی انقلاب باقی رہا، ایران سروائیو کر گیا، 8 سال جنگ جھیل گیا، پھر دوبارہ انہوں نے گھر بنایا، وہ یہ کہ خلیج فارس کا ڈرامہ کھیلا، بس اس کا کیا تھا، وہ یہ کہ عراق کے بہانے بہرحال ایران کو گھسیٹیں گے جنگ کے اندر، ایران عراق کی حمایت میں کودے گا، جب ایران عراق کی حمایت میں کودے گا تو 28 ملکوں کی آرمی ایران کے اوپر حملہ کرے گی اور ایران کو ختم کر لے گی۔ ایران نے پھر عقل مندی دکھائی، عراق کی حمایت میں جنگ میں نہیں کودے، جس کی وجہ سے وہ 28 ملکوں کی فوج آئی بھی اور چلی بھی گئی، کچھ بھی نہیں ہوا، اب تک عقل مندی سے بچے رہے۔ اب تیسرا مرحلہ ہے، وہ یہ کہ انہوں نے کہا کہ ٹھیک ہے جنگ سے نہیں مانتے، اب ہم ثقافت سے ہرائیں گے، میرے خیال میں اب یہ کام ہو رہا ہے، اب وہ ثقافت سے ہرانے کے چکر میں۔
آپ کی جو تقریر کے پہلے حصے سے جو باتیں تھیں اس کے بھی سوالات ہیں، پاکستانی لیڈرز کے بارے میں آپ نے کہا کہ اب وہ انہیں کے نوازے ہوئے ہیں اور انہیں کے اشاروں کے چلے ہوئے ہیں، تو بات یہ کہ ایک دفعہ جب آپ نے نواز دیا ہے اور خود ان لیڈرز کو آپ نے جو ہے پاور دے دی ہے، تو آپ لوجیکلی کیا ضرورت رہ جاتی ہے ان لیڈرز کے لیے کہ وہ انٹرنیشنل فورسز جو ہے ان کے لیے کام رہے, وہ خود انٹرنلی پاورفل ہے, یعنی سسٹم کا سسٹم وہ خود ڈیولپ کر کے بھی کام کر سکتے بجائے
عرض کرتا ہوں آپ کے سامنے. فرض کیجیے آپ کو ایک کلاس کی گورننس دے دی جاتی ہے, آپ سے کہا جاتا ہے کہ بھائی اس کلاس کے اندر 30 بڑے بچے ہیں, ذرا سے گڑبڑ ہیں, ان کو سنبھالیں, آپ کیا کریں گے؟ آپ یہ کرتے ہیں ایک بچے کا انتخاب کرتے ہیں, اسکول میں معمولاً جو سب سے زیادہ بدماش ہوتا ہے اس کو ہم مانیٹر بنا دیتے ہیں تاکہ وہ دوسرے بدماشوں کو پکڑے, خاموش کر کے رکھتے. چلو فرض کیا ہم نے اس بدماش کو مانیٹر بنا دیا, اب پتا چلا وہ بدماشی دکھا رہا ہے, ہم نے 30 بدماشوں کو کنٹرول کرنا چاہتا ہے بڑے بدماش کے ذریعے سے, اب وہ اتنا بڑا بن گیا کہ 30 کسان کی بدماشی کر, کیا ہم اجازت دیتے ہیں اسے؟ نہیں. ہم جس دن یہ دیکھتے ہیں کہ یہ ہمارے کام سے باہر نکل رہا ہے, یہ ہمارے کام کا نہیں ہے, اسی دن ہم اس کو ہٹا دیتے ہیں. صحیح ہے, امریکہ لے کے آتا ہے, وہ جو لے کے آتا ہے, جن کو لے کے آتا ہے وہ دو قسم کے لوگ ہوتے ہیں, یا وہ ہوشیار ہوتے ہیں تو ان کو پتا ہوتا ہے کہ امریکہ ہمیں لے کے آیا ہے, جس طرح لے کے آیا اس طرح لے کے بھی چلا جائے گا, تو وہ ساری دنیا امریکہ کی غلامی کرتے ہیں, ساری زندگی امریکہ کی غلامی میں گزار دیتے ہیں. یا وہ لوگ تھوڑے سے بےب ہوتے ہیں, وہ اس طرح سے کہ وہ سمجھتے ہیں لائے تو امریکہ ہے, اب ہماری مرضی ہم جو چاہیں گے کریں گے, ٹھیک ہے, ان سبق دیتا ہے اور بتاتا ہے کہ ہم جس طرح لائے ہیں اس طرح لے بھی جاتے ہیں. مثال ہمارے مرحوم جاولہ صاحب لایا امریکہ, پالا پوسا, بڑا کیا, افغانستان کا کیس نپٹایا, ایران کا کیس نپٹایا, اب جاولہ سمجھے کہ میں بڑا ہو گیا ہوں. امریکہ نے کہا کہ نہیں بھائی آپ کہاں بڑے ہوئے, صاف یعنی ذرا سا اسٹڈی کیجئے. میں نے آپ کو پہلے ہی بتایا تھا مارچ 1988 رشیا نے کہا گورباچوف نے کہ ہم افغانستان سے نکلنے کو تیار ہیں, جولائی 1988 ایران نے کہا کہ ہم قرارداد نمبر 498 اقوام متحدہ کی قبول کرنے کو تیار ہیں, اگست 1998 30 دن امریکہ کے لیے صبر کرنا مشکل ہو گیا, اگست 1988